फिर इसी तरह से आप देखिए कि अगली टिप ले लेते हैं, और वो क्या है, आओ नमाज की तरफ, हैया अलसला। ऐमान वालो सब्रो सलात से इस्तेआनत हासिल करो, या अय्युहल्लज़ीना आमनुस्तईनु बिस्सब्री वस्सला। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को जब कोई अहम मामला पेश आता तो आप फरमाते, ए बिलाल नमाज का ऐलान करके हमें राहत पहुंचाओ, और फरमाते नमाज में मेरी आंखों की ठंडक है। सोचिए हमारी आंखों की ठंडक इसमें, जब सीना तंग हो जाए, मामला मुश्किल हो जाए, साजिशें ज्यादा हो तो नमाज से मदद लो, जब अय्याम तारीख हो जाए, रातें मुश्किल पड़ जाए, दोस्त बदल जाए तो नमाज पढ़ो। आप भी अपनी तकलीफ सामने रखकर सोचिए किस किस्म के हालात से आप गुजर रही हैं, तो बस नमाज नमाज और नमाज। नबी सल्लल्लाहु अलैहि वसल्लम अजीम मुहिमात में नमाज पढ़ते, जिससे शरह सदर हासिल हो जाता, जैसे गजवा बदर और अहजाब वगैरह। साहिब फतहुल बारी हाफिज इब्ने हजर के बारे में लोगों ने जिक्र किया कि वो मिस्र के एक कले की तरफ सफर कर रहे थे, रास्ते में चोरों ने घेर लिया, वो नमाज पढ़ने खड़े हो गए, अल्लाह ने इनकी मुसीबत दूर कर दी। इसी तरह इब्ने इसाकर और इब्ने कय्यम ने जिक्र किया कि सालेहीन में एक शख्स को शाम के रास्ते में एक चोर मिला और इस पर हमला करने के लिए पर तोलने लगा, मतलब हमला किया। इस जाहिद ने चोर से दो रकत पढ़ने की इजाजत चाही और खड़े होकर नमाज शुरू कर दी, और अल्लाह का ये कॉल अम्मैं युजीबुल मुस्तर इजादा आहो याद किया और तीन बार दोहराया। आसमान से एक फरिश्ता उतरा और हरबा मार कर इस मुजरिम को कत्ल कर दिया और कहा कि मैं मुस्तर की दुआ सुनने वाले का भेजा हुआ। अल्लाह ताला ने फरिश्ते को भेज दिया जो उसकी मदद करने के लिए आया, और इस तरीके से मदद करने की बात क्यों की, क्योंकि उन्होंने कुरान की वायत पढ़ी थी कि मैं युजीबुल मुस्तर्रा इजादा हो। अपने घर वालों को नमाज का हुक्म दो और इस पर पाबंदी से अमल करो, कुरान कहता है। आप क्या करते हैं? और इन सलात तनहा अनिल फख्शाई वल मुनकर, बिलाशुबा नमाज फुखश और मुनकर से रोकती है। बेशक नमाज मोमिनीन पर वक्त के साथ फर्ज है, यानी वक्त मुकर्रर पर पढ़िए। शरे सदर करने और रंजो गम दूर करने वाला एक अमल नबी सल्लल्लाहु अलैहि वसल्लम पर दुरूदो सलाम भी है। फरमाया कि ईमान वालों, नबी सल्लल्लाहु अलैहि वसल्लम पर दुरूदो सलाम पढ़ो। इमाम तिर्मिजी ने सही हदीस नकल की, उबई बिन काब ने पूछा, या रसूलुल्लाह कितनी मरतबा आप पर दुरूद भेजूं? फरमाया जितना चाहो। पूछा एक चौथाई, यानी पूरे वक्त का वन फोर्थ दुरूद ही पढ़ता रहूं? फरमाया ठीक है, इससे भी ज्यादा करो तो भी बेहतर है। पूछा दो तिहाई, यानी टू थर्ड? फरमाया ठीक है, इससे भी ज्यादा करो तो और भी अच्छा है। कहने लगे पूरी नमाज में दुरूद पढ़ूंगा। फरमाया तब तुम्हारे गुनाह माफ होंगे और गम दूर होंगे। अब यहाँ लफ्ज नमाज है, मुराद इससे दुआ है या नफिल की नियत कह लीजिए। यानी आम नमाज तो आप वैसे ही पढ़ेंगे जैसे अल्लाह के नबी ने पढ़ी और पढ़ने का हुक्म दिया, लेकिन जब दुरूद पढ़ा जाता है तो अल्लाह की रहमतें आती हैं। इस हदीस का एक शाहिद भी है जो इसकी दलील है कि सैयदुल खलाइक यानी सारी मखलूक के सरदार नबी सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद व सलाम से तफक्कुरात दूर हो जाते हैं। फरमाया जिसने मुझ पर एक बार दुरूद पढ़ा, अल्लाह ताला 10 बार इस पर रहमत भेजेगा। जुमे की रात और दिन में मुझ पर ज्यादा से ज्यादा सलाम भेजो, क्योंकि तुम्हारा सलाम मेरे ऊपर पेश किया जाता है। लोगों ने पूछा हमारे सलाम आप पर कैसे पेश किए जाएंगे? आपकी तो हड्डियां गल जाएंगी। जरा सोचिए सहाबा का अकीदा क्या था। फरमाया अल्लाह ने जमीन पर हराम कर दिया है कि वह नबियों के जिस्मों को खा जाए, लिहाजा जो आपकी इताअत करते हैं आप पर उतारे गए नूर के पीछे चलते हैं, इन्हें शरह सदर भी हासिल होता है और इनका नाम रोशन होता है और इज्जत बढ़ती है। इब्ने तैमिया रहमहुल्ला फरमाते हैं सबसे बेहतर दुरूद दुरूद इब्राहिमी है, क्योंकि फिर एक ये भी सवाल है ना कि कौन सा दुरूद पढ़े, और वो कौन सा है? अल्लाहुम्मा सल्ली अला मुहम्मदिन वाला आली मुहम्मदिन कमा सल्लैत अला इब्राहीम वाला आली इब्राहीम वाला आली इब्राहीम वबारिक अला मुहम्मदिन वाला आली मुहम्मदिन कमा बारकत अला इब्राहीम वाला आली इब्राहीम इन्नका हमीदु मजीद। आपकी मोहब्बत में हम हर कीमती चीज को फरामोश कर चुके, अब तो हमारी सबसे कीमती मता आप ही हैं। कितना खूबसूरत जुमला, यानी जिसको अल्लाह के नबी सबसे प्यारे लगने लगे। फिर उसको दुनिया की छोटी छोटी चीजें दुखी नहीं करती। आपकी मोहब्बत पर हमें मलामत की जाती है, जो हमारे लिए शर्फ की बात है, हमें इस पर मलामत की परवाह नहीं। तो फिर क्या सीखा? हैया लसला, दुख और सुख, गम और खुशी में इसकी कोशिश करनी है। हम जरा सा दोहराते हैं हैया लसला को। आप देखिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम की नमाज का मामूल क्या था, यानी आपकी जिंदगी में नमाज कहाँ थी। सबसे बड़ी मुहिम आपकी जिंदगी की नमाज, पहले नमाज फिर बड़ी से बड़ी मुहिम, यानी वो डिली डेली नहीं करते थे, पीछे कर करके टाल टाल कर नमाजें नहीं पढ़ते थे। सूरज को ग्रहण लगता तो आप नमाज अदा करते, चांद को ग्रहण लगता तो आप नमाज अदा करते, जंग की कैफियत होती तो सलातुल खौफ आप अदा करते, अल्लाह से मशवरा मतलूब है तो नमाज इस्तखारा आप अदा करते, और आधी रात को खड़े हो जाते कुमिल्लैला कलीला क़ियामुल्लैल के नाम पे। और जो चीज दिल में होती है ना वो आखिरी वक्त तक रहती है। तो आखिरी अल्फाज थे नमाज की फिक्र करो, अस्सलातु वमा मलकत, अपने लौंडी गुलामों की, अपने डिपेंडेंट्स की और नमाज की हिफाजत करो। तो फिर आपको मुझे भी अल्लाह इसकी तौफीक दे। जरा सा इस पे गौर करते हुए सोचिए कि आपकी मेरी जिंदगी में नमाज किधर है, और अपने ऊपर लीजिए इसको। जितना ज्यादा हम नमाज के साथ ताल्लुक गहरा करते जाते हैं, उतनी हमें अल्लाह ताला की तरफ से मदद और रहनुमाई मिलती जाती है, क्योंकि हम अल्लाह ताला के हाथों में हैं। याद रखिए, आपकी मेरी जिंदगी का बड़े से बड़ा गम और बड़ी से बड़ी खुशी अल्लाह के लिए करवाना या बदलना बहुत आसान है। वमा ज़ालिका अलल्लाह भी अज़ीज़, अल्लाह ताला पर ये चीज़ मुश्किल नहीं है। देखिए, जब दिल में बात लगी होती है ना, तो लफ्ज़ कुछ भी हो, हमारा दिल उसी के साथ है। क्या हम नमाज के सजदों में दुआएं अपनी मांग सकते हैं? पहले ये देखिए कि जो अल्लाह के नबी दुआएं मांगते थे वो सारी हमें आती हैं। हिस्सा मुस्लिम खोल लीजिए, आपको सजदे की तकरीबन 5 से 6 दुआएं मिलती हैं, जिसमें से एक दुआ क्या है, या हय्यू या कय्यूम बिरहमति कस्तगीस, ऐ जिंदा ऐ थामने वाले तेरी रहमत का उम्मीदवार हूं। अब आपके दिल में कोई गम है, कोई तलब है अल्लाह से, कोई होका है, कोई बीमारी है, कोई परेशानी है, मांगिए। लफ्ज यही रखिए, दिल में खुद ब खुद होगी। देखिए, गम को याद नहीं करना पड़ता, वो तो दिल को लगा होता है। तो बेहतर है कि हम वो दुआएं जो अल्लाह के नबी ने सिखा दी, उन्हीं को पढ़ते हुए अल्लाह ताला के साथ रब्ता रखें। इसके अलावा नमाज हो गई, आप पढ़ चुके, सजदे में भी पढ़ गए, बाकी भी आपके दुआ मांगने की पोजीशन में एक दुआ आपने रखी हुई है, हाथ ऊपर करना, जैसे बड़ा मारूफ है कंधों तक हाथ रख के बाद में मुंह पे फेरना, कभी वो कर लीजिए, कभी सजदे में चले जाइए। और सजदे में जाकर दुखी तो बयान करेंगे, तो गैर नमाज के सजदे भी दुआओं वाले हो सकते हैं। और अल्लाह करे कि हम रस्मी कलामी इबादत की बजाय अल्लाह ताला के साथ बेहतरीन ताल्लुक रख सके। अगली टिप लीजिए, सदके से सीने में कुशादगी पैदा होती है। जी, ये है पढ़ने वाली चीज। सदका इस तरह से गम दूर करता है कि जैसे आप शावर ले लेना तो पसीना और गंदगी और मैल कुचैल से पाक हो जाते हैं। खुश नसीबी के असबाब और तकद्दुर और रंज का इजाला करने वाले अवामिल में ये भी दाखिल है कि लोगों पर एहसान किया जाए, सदका दिया जाए, नेकी वगैरह जैसे अमल किए जाएं। इन चीजों से भी कुशादा जरफी पैदा होती है, यानी शेयरिंग इज केयरिंग। ये तो हम शुरू से कहते सुनते आए ना, कि जितना ज्यादा आप दूसरों के साथ चीजें शेयर करेंगे, उनके गमों को बांटेंगे, तो आपको खुद भी सुकून मिलेगा, अच्छा लगेगा आपको। जो हमने दिया है इसमें से खर्च करो, वन फिकु मिम्मा रज़क़नाकुम। वो लोग जो सदका करते हैं, वो मर्द हों या औरत, अल्लाह को वो अच्छे लगते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने बखील और करीम की मिसाल ऐसे दी, जो जुब्बा पहने हो, करीम खर्च करता है और सखावत करता है, जुब्बा और लोहे की जरा भी इसके लिए वसी हो जाती है, हत्ता कि इसका निशान भी नहीं रहता। बखील रोकता है और मना करता है तो इसकी जरा सुकड़ती रहती है, हत्ता कि इसकी रूह भी तंग आ जाती है। बात तो समझ ही गए होंगे, यानी उसके कपड़े उसको लूज होने लग जाते हैं, और जो बखील है वो अपना ही वजन इतना बड़ा बड़ा भारी करता है कि उसके अपने कपड़े उसको तंग होने लगे, यानी इतनी दुनिया कि उस पे और दुनिया। और जो दूसरे से शेयर कर लेता है तो वो खुद भी हेल्दी और सेहतमंद रहता है और दूसरे भी उससे खुश रहते हैं। इनकी मिसाल जो लोग अल्लाह की खुशनुदी के हसूल में और अपने आप को जमाने के लिए खर्च करते हैं इस बाग की सी है जो किसी टीले पर हो, जिस पर बारिश पड़ी तो दुगना फल पैदा हुआ, अगर जोर की बारिश ना पड़े तो हल्की फुहार तो उसे लगती ही है। मजीद अल्लाह ताला ने फरमाया, अपने हाथ को गर्दन से बांध कर ना रखो, रूह का बांधना भी हाथ के बांधने का एक जुज्व है। बखील लोग सबसे ज्यादा तंग दिल और बद अखलाक होते हैं कि अल्लाह ने जो इनायतें की हैं इनमें भी बुखल से काम लेते हैं। अगर इन्हें पता चलता कि लोगों को जो कुछ देते हैं इससे इन्हीं की खुश नसीबी में इजाफा होता है तो वो इस नेक काम में जल्दी करते हैं। जी ये बात तो आप भी जानते हैं ना कि रिसीविंग एंड पे खुद को ले जाइए, और जो देने से खुशी मिलती है वो लेने से नहीं मिलती। अगर तुम अल्लाह को कर्ज से हसना दोगे तो वो तुम्हें दुगना अजर देगा और तुम्हारी मगफरत कर देगा, और फरमाया कि जो नफ्स की तंगी से बचा लिया गया तो वो कामयाब होगा, कामरान लोगों में से होगा। जी एक सहाबी जिन्होंने सारी रात खुद को भूखा रखना गवारा किया, बच्चों को भूखा सुला दिया लेकिन मेहमान के साथ हाथ चलाते रहे, आवाज से ऐसे लगता था कि आप भी खा रहे हैं, और चिराग को बीवी ने बहाने से गुल कर दिया। अल्लाह ने उनके लिए आयतें कुरान में नाजिल कर दी। सुबह अल्लाह के नबी ने कहा, साथी तूने क्या किया, खुद भूखा रहा और मेहमान को खिला दिया। तो अल्लाह वही के जरिए से अपने प्यारे नबी को लोगों की ये बातें बता दिया करते थे, तो वो जो लज्जत उनको मिली होगी ना, वो मजे मजे के खुद खाने और लोगों से छुपा लेने, इसमें नहीं मिली होगी। हमने इन्हें जो अता किया है इसमें से खर्च करते हैं। बकौल शायर, अल्लाह ने जो अता किया है इसमें से खर्च करो, माल आरियत है उम्र कूच कर जाने वाली है। यानी ये जो माल आपको मुझे मिला ना उधार है, आरियतन कहते हैं उधार। माल पानी की मानित है, इसके सर चश्मे रोक दो तो सड़ जाएगा, और अगर वो जारी रहे तो पानी साफ और मीठा पानी जारी रहेगा। यानी रुका हुआ माल ही नहीं पसंद, जैसे रुके हुए पानी में बदबू होती है रुके हुए माल से भी स्मेल आती है। हातिम कहता है, इस आलिमुल गैब की कसम जो गली सड़ी हड्डियों को भी जिंदा कर देता, मेरा पेट तो भर गया था लेकिन खाने और खिलाने पर उभरता था, इस डर से किसी दिन कहीं मुझे लोग कम जर्फ न कह दें। ये सखी रोज अपनी बीवी को हुक्म देता था कि मेहमानों की मेहमान नवाजी का इंतजाम करे और इंतजार किया करे कि कोई भूला भटका मुसाफिर आ जाए, इनके साथ खंदा पेशानी के साथ पेश आए ताकि इसका सीना ठंडा हो। वो कहता है, जब तुम खाना बना लो तो एक खाने वाला भी ढूंढो, क्योंकि मैं अकेला उसे नहीं खाया करता। और ये बात बहुत सारे असलाफ के लिए मारूफ है कि अपने खाने में दूसरों को शामिल कर लेते थे। अगले शेर में वो अपने नजरिए की वजाहत यूं करता है, मुझे दिखाओ कि कोई सखी आदमी अपने वक्त से पहले मर गया हो या कोई बखील हमेशा रहा हो ताकि मेरे दिल को सुकून मिले। हातिम का ये कॉल है कि एक साफ साफ रियाजियाती यानी मैथमेटिकल मंतक पर मबनी है, जाहिर है कि इसकी सदाकत में शुबा नहीं। क्या माल जमा करना मालदार की उम्र में कोई इजाफा करता है? क्या आदमी का इन्फाक इसकी उम्र घटा देता है? हरगिज़ नहीं। तो फिर क्या सीखा? सदका, सदका और सदका। और सदका सिद्क से है, सच्चा होना। जो दिल से सच्चे होते हैं ना वही अल्लाह के रास्ते में बंदों को भी देते हैं और अल्लाह के रास्तों में भी लगाते हैं। क्या फवायद है सदके के? एक तो रूहानी फायदा मिलेगा, तबीयत खुश होगी, माल में इजाफा होगा, लोगों में शोहरत हो जाती है बगैर चाहे, और इसी तरह सूद को तो अल्लाह मिटाता है, और वह यूरोब सदकात सदकों को अल्लाह नशो नुमा देता है। सूरत बकरा 276 में ये बात आती है। तो इससे क्या पता चलता है कि सदके से कभी भी पीछे नहीं होना चाहिए। आपने फरमाया कि सदका करो, जोड़ के ना रखो, कहीं तुमसे भी अल्लाह ताला की तरफ से रोक ना लिया जाए। ऐसे ही बुखारी की रिवायत है 2590। एक बहुत ही खूबसूरत सी तहरीर है सदके के जिमन में। अगर आप दो नौमर बच्चों को लें, एक को पुराने कपड़े पहनाकर भीख मांगने भेजें और दूसरे को मुख्तलिफ चीजें देकर फरोख्त करने भेजें, शाम को भिखारी बच्चा 800 और मजदूर बच्चा 150 कमा कर लाएगा। इस समाजी तजुर्बे का नतीजा वाज़ेह है। यानी आज भीख मांगने वाले बच्चे ज्यादा ले आते हैं कमाने वालों की निस्बत। दरअसल बहसियत कौम हम भीख की हौसला अफजाई करते हैं और मेहनत मजदूरी की हौसला शिकनी करते हैं। होटल के वेटर, सब्जी फरोश और छोटी सतह के मेहनत कशों के साथ एक एक पाई का हिसाब करते हैं और भिखारियों को 10-20 बल्कि 100-50 रुपए देकर समझते हैं कि जन्नत वाजिब हो गई। ये भी एक हमारा मिजाज है। होना तो ये चाहिए था कि मांगने वालों को सिर्फ खाना खिलाएं और मजदूरी करने वालों को इनके हक से ज्यादा दें। उस्ताद फरमाते हैं कि भिखारी को अगर 1 लाख रुपए नकद दे दें तो वो इसको महफूज मुकाम पर पहुंचाकर अगले दिन फिर से भीख मांगना शुरू कर देता है। इसके बरक्स अगर आप किसी मजदूर या सफेद पोश आदमी की मदद करें तो वो अपनी जायज जरूरियात पूरी करके बेहतर अंदाज से अपनी मजदूरी करेगा। घर में एक मर्तबान रखिए और भीख के लिए खास सिक्के उसमें डालते रहें, यानी बच्चों को कह दीजिए कि जो अगर छोटी मोटी करेंसी जो बचती है उसमें डाल दें, मुनासिब रकम जमा हो जाए तो इसके नोट बनाकर ऐसे आदमी को दें जो भिखारी नहीं है। इस मुल्क में लाखों तालिब इल्म, मरीज, मजदूर और खवातीन एक एक टके के मुहताज हैं। याद रखिए कि भीख देने से गदागरी खत्म नहीं होती बल्कि बढ़ती है। खैरात दें मनसूबा बंदी और एहतियात के साथ, इस तरह दुनिया भी बदल सकती है और आखिरत भी। तो ये जो प्रोफेशनल बैगर्स हैं या जो बेचारे दूसरों के हाथों में लगे हुए हैं, आप जरा हटें, उनके मालिक आकर उनसे चीजें लेंगे, रात को आना पाई का हिसाब वो देते हैं। इर्द गिर्द फिर रहे होते हैं कि कौन इनको क्या देता है, तो याद रखिए कि ऐसे मदद नहीं की जाती, इसको खत्म कीजिए। और ज्यादा ज्यादा हो तो अपने पास कैंडीज रखिए, कोई खाने की चीज रख लीजिए, टिकी पैक्स हैं, बिस्किट्स हैं, वो इन बच्चों को दे दें तो शायद इनके पेट में कुछ चला जाए, अदरवाइज तो आप देखिए कि इनके पास कम ही जाता है। तर्स तो आता ही है ना, तो वो तर्स के पैसे घर में रखिए जो बाद में किसी और जगह देंगे। अगली टिप लीजिए, गुस्सा ना करें। और अगर शैतान कभी तुम्हें कचोका लगाए तो अल्लाह से मदद मांगो या अल्लाह की पनाह में आओ, बेशक वो सुनने वाला जानने वाला। नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपने सहाबी को नसीहत फरमाई, ला तगदब ला तगदब ला तगदब, गुस्सा न करो गुस्सा न करो गुस्सा न करो। आपके पास एक शख्स को गुस्सा आया तो आपने इसे हुक्म दिया कि शैतान रजीम से अल्लाह की पनाह लो, दुआ फरमाई, मेरे रब मैं तेरी पनाह मांगता हूँ कि शैतान मेरे पास आए। बेशक वो लोग जो तकवा वाले हैं, जब शैतान की तरफ से इन पर यलगार होती है तो अल्लाह को याद करते हैं और रोशनी में आ जाते हैं। हिद्दत और गजब इन चीजों में से हैं, रंजो फिकर और गम पैदा करती हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इनकी दुआ ये तजवीज की है कि गुस्से और गजब को छोड़ने का तबीयत को आदी बनाए, अपने गुस्से को पी जाने वाले यानी वल काज़िमीन अल गैज़। जब इन्हें गुस्सा आता है तो वह मगफरत की दुआएं करते हैं। गुस्से का जिक्र सूरह शूरा में और सूरह आले इमरान में बहुत ही डिटेल से और खूबसूरत तरीके से आता है। दूसरी चीज है वुजू। चूंकि गजब आग का एक अंगारा है और आग को पानी बुझाता है, तहारत ईमान का एक हिस्सा है, वुजू मोमिन का हथियार है। गुस्सा कम करने की तदबीर में ये भी है कि खड़ा हो तो बैठ जाए, बैठा हो तो लेट जाए। एक चीज ये है कि खामोशी इख्तियार करे, गुस्सा आए तो कलाम न करे, और ये याद करे कि गुस्सा पी जाने वालों और दरगुजर करने वालों को क्या सवाब मिलेगा, यानी एंगर मैनेजमेंट कर लीजिए। और इस पे भी हमारी अल्हम्दुलिल्लाह वर्कशॉप मौजूद है कि गुस्से को कैसे काबू करें। यकीन करें, जिनके बच्चे को काबू करना शायद आसान है, लेकिन गुस्से में आए हुए शख्स को काबू करना इससे बहुत मुश्किल है। तो इसके लिए क्या तरीके इख्तियार किए जाए, थोड़ा सा इस पर बात करते हैं। आप देखिए, गुस्सा जब्त करने के तरीके है ना, मैं आउज़ुबिल्लाह पढ़िए, फिर इसी तरह से आप देखेंगे कि वजू बहुत फायदा मंद है। खड़े हैं तो बैठ जाएं, बैठे हैं तो लेट जाएं, यानी अपना हालत बदलिए और फिर खामोश हो जाइए। हमने ये सीखा है इस सारे से कि जाहो मनसब का सवाल नहीं करना, मुश्किलों में नमाज के जरिए से अल्लाह की मदद चाहनी है, सदके से माल में बरकत आती है, और गुस्से से बचने के लिए मसनून आमाल अपनाने हैं। और याद रखिए कि बंदे को क्या लगे गुस्सा करने से, पता नहीं अल्लाह को उस पर कितना गुस्सा आता होगा। और गुस्सा आता ही तब है ना जब फलां शख्स आपके मियार पे पूरा नहीं उतरा, तो आप उस वक्त ये सोचिए कि न जाने अल्लाह को मुझ पर कितना गुस्सा आता होगा। तो हमेशा अपने गुस्से को अपने अंदर रखिए। जो वर्कशॉप दी थी उसमें पहला जुमला इशा ये था कि गुस्सा शिकारी जानवर की तरह, या तो आप उसको टेम कर लेते हैं तो वो आपकी ताकत बन जाता है, आपके फायदे की चीज बनता है, और कभी कभी ऐसा होता है कि आप उसको अच्छी तरह टेम ना करें तो वो आपको ही खा जाता है। اور اللہ تعالیٰ ہمیں ایسی ساری چیزوں سے بچا دے کہ جو ہمیں بات میں شرمندہ کرے. کہتے ہیں کہ جو غصے میں کھڑا ہوتا ہے اس کو شرمندگی کے ساتھ بیٹھنا پڑتا ہے. تو اللہ تعالیٰ ہمیں اپنے غصوں پہ قابو پانے والا بنائے. ہر وقت تنگ مزاج رہنا, کھانے میں نمک تیز ہے تو غصہ, شوہر کو 5 منٹ زیادہ لگ گئے آنے میں تو غصہ, 10 چیزیں لائے ایک بھول گئے تو غصہ, اور بچوں نے ذرا سی ادھر ادھر کی کوئی حرکت کر لی تو غصہ, ماں باپ کی ذرا سی بات برداشت نہ ہو اور پاؤں پٹک کر آپ ادھر سے ادھر ہوں, تو یہ چیزیں اچھی نہیں ہوتی, اس سے دل پہ غم آتا ہے. اور اکثر دیکھیے جو لوگ غصے میں رہتے ہیں نا ان کی عمر کم ہوتی ہے, خوبصورتی نہیں رہتی چہرے پہ. اور پھر اسی طرح سے اگلی ٹپ لیجئے, صبح سویرے پڑھی جانے والی دعائیں معمول میں لے آئیے, یعنی مارننگ اذکار. چند دعائیں اور اذکار دیکھتے ہیں جن کو اگر صبح صبح پڑھا جائے تو خوشی اور مسرت حاصل ہوتی ہے. شیاطین انس و جن سے بھی آپ محفوظ رہیں گے اور یہ اذکار آپ کی حفاظت کریں گے. پہلے تو سننے والوں سے سوال ہے, آپ خود سے کیجئے, ظاہر میں تو آپ سے جواب نہیں لوں گی, آپ خود سے لیجئے. اور وہ کیا ہے, آپ صبح شام کے اذکار پڑھتی ہیں؟ ہے آپ کی زندگی کا حصہ؟ اگر نہیں ہے تو پھر معذرت ہے, آپ کو غم اور دکھ کا اظہار کرنے کا حق ہی نہیں, وہ تو ہوگا پھر. اللہ تعالیٰ کے نبی کے اتنے خوبصورت سکھائے ہوئے اذکار جو ہیں, آپ دیکھیں کہ ان کے اندر اتنی خیر ہے کہ آپ اپنے لیے خوشیوں کے خزانے ڈھونڈ لیتی ہیں قسم کے. تو اس لیے اپنے آپ کو ہمیشہ ریلیکس رکھیے, تنگ مزاجی اچھی نہیں ہوتی. ہر وقت اپنے ہی ارد گرد گھومتے رہنا اور اپنے آپ کو ہی بڑا بناتے رہنا یہ بھی پسندیدہ عمل نہیں ہوتا. اور اسی طرح سے آپ دیکھیے کہ جتنا زیادہ آپ خود کو بڑا سمجھیں گے نا, اچھا اہم, اتنی آپ کو دوسروں پہ غصہ آئے گا. تو آئیے ذرا سے ان اذکار کو دیکھتے ہیں. یہ دعائیں بہت ہی خوبصورت ہوتی ہیں اور جتنا زیادہ آپ اس کو پڑھیں گے, مانگیں گے, اس کی عادت رکھیں گے تو دل غموں سے پاک ہوگا. بس آپ دیکھیے کہ امسین ومس الملک للہ والحمد للہ ولا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر. ربی اسألک خیر ما فی ہذہ اللیلۃ وخیر ما بعدہا واعوذ بک من شر ہذہ اللیلۃ وشر ما بعدہا. ربی اعوذ بک من الکسل وسوء الکبر. ربی اعوذ بک من عذاب فی النار وعذاب فی القبر. آپ دیکھیے کہ یہ جو جملے میں نے پڑھے ہیں اس کو ہم سینا کی جگہ بہنا کے ساتھ پڑھیں گے جب ان کو صبح کے وقت پڑھیں گے, اور جب شام کو پڑھیں گے تو ایسے ہی پڑھیں گے جیسے کہ ابھی پڑھا گیا. ایک ایک لفظ میں محبت چھلکتی ہے اور اس میں دل کا سکون بھی اور خوشی بھی ہے. اور صبح و شام جب اللہ کے نام لیے جائیں اور اس کی تعریفیں ہوں, اس کو ایک الہ سمجھا جائے, اس کا کوئی شریک نہیں, بادشاہی بھی اس کی, تعریفیں بھی اس کی, حمد بھی اس کی. اور اسی طرح سے آپ دیکھیے کہ پوری رات اور پورا دن آپ اللہ کی حفاظت میں رہتے ہیں. اسی طرح ایک حدیث میں یہ دعا آتی ہے, اللہم عالم الغیب والشہادۃ فاطر السماوات والارض رب کل شیء وملیکہ اشہد ان لا الہ الا انت اعوذ بک من شر نفسی وشر الشیطان وشرکہ وان اقترف علی نفسی سوءا او اجرہ الی مسلم. تو یہ بھی خوبصورت دعا ہے. اور ایک حدیث میں ایک اور دعا بھی, ان کے ترجمہ انشاءاللہ رکھتی ہوں آپ کے سامنے, پہلے آپ ذرا سے ان عربک الفاظ کو جذب کیجئے. 3 دفعہ پڑھیے, بسم اللہ الذی لا یضرہ مع اسمہ شیء فی الارض ولا فی السماء وہو السمیع العلیم. جو یہ کلمات صبح و شام 3-3 بار پڑھتا ہے اللہ تعالیٰ اس کو ہر مخلوق کے شر سے بچاتا ہے, چاہے وہ وائرس ہے, چاہے وہ بیکٹیریا ہے, وہ کرونا ہے, یا پھر وہ کوئی اور تکلیف دینے والی چیز ہے. پھر اسی طرح اللہم انی اسبخت اشہدک واشہد ان حملت عرشک وملائکتک وجمیع خلقک انک انت اللہ لا الہ الا انت وحدک لا شریک لک وان محمد عبدک ورسولک. 4 دفعہ اس کو پڑھنے سے اللہ کی حفاظت میں بندہ آتا ہے. اللہم انی اعوذ بک ان اشرک بک شیئا وانا اعلم واستغفرک لما لا اعلم. 3 بار کہ اللہ وہ شرک جو میں نے جانتے بوجھتے کیا اس سے بھی تیری پناہ میں آتی ہوں، اور جس کو انجانے میں کیا، اور اس پہ گناہوں کی معافی بھی بندہ مانگتا ہے. پھر اسی طرح سبخنا لا فطرت الاسلام ولا کلمت الاخلاص ولا دین نبینا محمد صلی اللہ علیہ وسلم ولا ملت ابینا ابراہیم حنیفا مسلما وما کان من المشرکین. 3 بار آپ اس کو پڑھیں گے، کلمہ اخلاص ہے اس میں، اور 3 بار سبحان اللہ و بحمدہ عدد خلقہ و رضا نفسہ و زینت عرشہ و مداد کلماتہ. فجر کی نماز کے بعد اسی جگہ پر بیٹھے رہنے اور ان کلمات کو 3 دفعہ دہرانے کا اجر اگر لوگوں کو یاد رہے تو کبھی بھی اس کو پڑھنا نہ بھولیں، ہلنا نہیں ہے جب تک اس کو پڑھا، سن رائز تک وہاں بیٹھنے کا تو اجر مل ہی جائے گا آپ کو. اسی طرح رضیت باللہ ربم وبالاسلام دینا وبمحمد صلی اللہ علیہ وسلم نبیہ، 3 بار اس کو پڑھنا اللہ سے راضی کر دیتا ہے، پھر بندے کو اللہ کی رضا نصیب ہوتی ہے. پھر اسی طرح اعوذ بکلمات اللہ التامات من شر ما خلق، 3 بار، یہ بھی ساری مخلوقات ہی ون جادو ٹونے پڑھنا پڑھانا، کوئی آپ کے خلاف کوئی لفظ بولتا ہے برائیاں کرتا ہے اللہ تعالیٰ آپ کو اس سے کفایت کرے گا. پھر اسی طرح اللہم بکا اسبخنا وبکا امسینا وبکا نحیا وبکا نموت وإلیک النشور، اور لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر. 100 بار ہے، شاید 15 سے 20 منٹ نہیں لگتے، آپ کر کے دیکھیے گا. شیطان ہمارے لیے ان چھوٹی چھوٹی چیزوں کو مشکل کر دیتا ہے، اور بڑے لمبے چوڑے وظیفے جو کئی مہینوں کی تگ و دو سے ہوتے ہیں اس کو آسان کر دیتا ہے. پھر خود نہ کر سکے تو دوستوں سے مدد لیتے ہیں. اور یاد رکھیے کہ صبح والی اور شام والی، یعنی شام کی جنگ یا پسر کی نماز سے لے کر عشاء سے پہلے پہلے پڑھ سکتے ہیں، یعنی نہیں پڑھی تو پڑھ لیجئے جب بھی یاد ہو، لیکن عصر کے بعد پڑھ سکتے ہیں. کہ صبح کی جو دعائیں یا فجر سے پہلے بھی پڑھ سکتے ہیں، اور پھر جب تک نہیں پڑھی بھی تو اس کو پڑھیے، 15 سے 20 منٹ نہیں لگیں گے اور آپ اللہ کی حفاظتوں میں آ چکے ہوں گے. کیا فائدہ ہوگا؟ پہلی بات ہے ذہنی سکون ملے گا، اللہ کی پناہ میں آئیں گے آپ، شیاطین سے حفاظت ہوگی، بیماریوں سے حفاظت ہوگی. پھر جتنی بھی دعائیں پڑھی ہیں ان کا الحمدللہ ترجمہ اور تفسیر بھی ریکارڈڈ ہے، آپ تھوڑی سی کوشش کر کے اس کو حاصل کر لیجئے. شروع میں پڑھنا مشکل لگے تو سن کے ہی آپ ساتھ ساتھ سنتے رہیے. یہاں صرف 2 دعاؤں کو لے لیتے ہیں، احمد کی جو روایت ہم نے بھی پڑھی اسبخنا والی، تو اس کا ترجمہ لے لیجئے. ہم نے فطرت اسلام اور کلمہ اخلاص اور نبی صلی اللہ علیہ وسلم کے دین اور اپنے باپ ابراہیم علیہ السلام کی ملت پر صبح کی، جو یک طرفہ خالص مسلمان تھے اور وہ مشرکوں میں سے نہیں تھے. اسی طرح صحیح مسلم کی یہ روایت تھی سبحان اللہ و بحمدہ والی، تو اللہ پاک ہے اور اپنی تعریف کے ساتھ ہے، اپنی مخلوق کی گنتی کے برابر، اپنے نفس کی رضا مندی کے برابر، اپنے عرش کے وزن کے برابر اور اپنے کلمات کی سیاہی کے برابر. تو جو اتنی تعریفیں اللہ کی کرے تو اللہ تو خوش ہوگا نا. پھر اسی طرح اعوذ بکلمات اللہ التامات من شر ما خلق، میں اللہ کے مکمل کلمات کے ذریعے ان تمام چیزوں کے شر سے پناہ چاہتا ہوں جو اس نے پیدا کی ہیں. اور اسی طرح صبح و شام کی دعا میں حسبی اللہ لا الہ الا ہو علیہ توکلت وہو رب العرش العظیم، مجھے اللہ ہی کافی ہے، اس کے علاوہ کوئی عبادت کے لائق نہیں، میں نے اسی پہ بھروسہ کیا اور وہ عرش عظیم کا رب ہے. 7 دفعہ اس کو صبح اور شام پڑھیے، دنیا کے بھی غم اور آخرت کے بھی ختم، اور اکثیر نسخے. اور پھر رضیت باللہ ربن، میں راضی ہو گیا اللہ کے رب ہونے پر، اور اسلام کو دین اختیار کرنے پر، اور محمد صلی اللہ علیہ وسلم کو نبی تسلیم کرنے پر. تو ان دعاؤں سے اپنے دل کو ٹھنڈا رکھا کرے. چھوٹا سا گیپ لیجئے، سوچئے ابھی تک کیا پڑھا، مجھے کیا ملا، میں نے کیا لیا، بس پڑھتی پڑھتی تو نہیں جا رہی، یا پھر آن کر کے جا کر سو تو نہیں گئی، اور جا کر کھانا تو نہیں بنا رہی. ٹھیک ہے، آپ جو کریں آپ کی مرضی، لیکن یاد رکھیے گا کبھی کبھی اپنے آپ کو مشکل میں بھی ڈالنا چاہیے. ابن قیم کہتے ہیں کہ تمام صوفیہ کا اتفاق ہے کہ بے توفیقی ہے، یعنی وہ کون سا شخص ہے جس کو توفیق نہیں ملتی نیکی کی، بے توفیقی یہ کہ اللہ تمہیں تمہارے نفس کے سپرد کر دے، اور درمیان سے ہٹ جائے. دعا کریے اللہ ہمارے سے ایسا نہ کرے. ایک سیکنڈ کے لیے اگر اللہ نے ہمیں اپنے نفس کے حوالے کر دیا نا تو بہو برباد ہو جائیں گے. کیوں کہ ولا تکل نیلا نفسی طرف آئیں. اسی طرح توفیق یہ ہے کہ اللہ تمہیں نفس کے حوالے نہ کرے بلکہ ساتھ رہے. بندے اسی توفیق اور بے توفیقی کے مابین ہیں. بلکہ ایسا بھی ہوتا ہے کہ توفیق سے بے توفیقی ہو جائے. چنانچہ بندہ اللہ کی عطا پر اس کا ذکر اور شکر کرتا ہے تو مزید توفیق ملتی ہے, اور اگر معصیت مخالفت اور ناشکری اور غفلت کا رویہ اختیار کرتا ہے تو اللہ تعالیٰ اسے تنہا چھوڑ دیتا ہے اور بے توفیق کر دیتا ہے. جو بندہ اس حقیقت کو ایسے جان لے جیسا کہ اس کا حق ہے تو اسے معلوم ہوگا کہ توفیق کی شدید ضرورت ہر لمحہ اور ہر آن ہوتی ہے. اس کا ایمان اور اس کی توحید سب اللہ رب العالمین کے ہاتھوں میں. اگر پلک چھپکنے کے برابر بھی اللہ اس کو چھوڑ دے تو اس کی توحید اور ایمان سب جاتا رہے گا. اسے تھامنے والا وہی ہے, یعنی آسمان کو زمین پر گرنے سے بچائے ہوئے. تو پھر آپ نے میں نے کیا کہنا ہے خود کو کہ مالک ہمیں توفیق دے, ہمارے نفس کے شر سے بچا, بے توفیقی سے بچا, کیونکہ اللہ بندے کو اس کے نفس کے حوالے کر دیتے ہیں اس میں. اور مطلوب کیا ہے کہ توفیق کی طلب کرتے رہیں اور ہر وقت اللہ سے مانگتے رہیں. تبھی تو کہا شاعر نے کہ عمل سے زندگی بنتی ہے جنت بھی جہنم بھی. یہ خاک کی اپنی فطرت میں نہ نوری ہے نہ ناری ہے. نہ ہم نور سے بنے نہ نار سے بنے, ہم تو خاک سے بنے. کام اچھے کر لیجئے تو بہت فائدہ ہوگی. تو سوال پیدا ہوتا ہے کہ کون سی چیز ہے جو عمل پہ مائل کرتی ہے, تو وہ ہے قرآن. تو اگلی ٹپ لیجئے, قرآن بابرکت کتاب ہے. ھذا کتاب مبارکن. خوش بختی اور شرح صدر کے اسباب میں ایک یہ ہے کہ تدبیر اور گہرائی سے اللہ کی کتاب کی قرأت اور تلاوت کی جائے, کیونکہ اللہ نے اسے ہدایت, رحمت, نور اور قلب کو شفا بخشنے والا قرار دیا. فرمایا تمہارے پاس تمہارے رب کی طرف سے معزت اور سینوں کو شفا بخشنے والا نسخہ آ گیا. آپ nooroquran.com ویب سائٹ پہ جائیے, مین بینر میں یہی آیت دکھے گی جو ہمارا سلوگن بھی ہے کہ یا ایھا الناس قد جاتکم معجزۃ من ربکم وشفاء. یعنی کیا خوبصورت طریقے سے اس کتاب کی خوبیاں ہمارے سامنے آتی ہیں. اسی طرح سورۃ محمد میں آتا ہے افلا یتدبرون القرآن ام علی قلوب اقفالھا. یہ لوگ قرآن پر غور نہیں کرتے کہ ان کے دلوں پر تالے پڑ گئے. اور ایک جگہ آتا ہے کہ یہ قرآن میں غور و فکر نہیں کرتے. اگر اس میں غیر اللہ کی طرف سے یہ قرآن ہوتا تو اس میں بہت سا اختلاف ہوتا. ایک کام ایک کرے تو غلطی کم ہوتی ہے. یہ زندگی کا اصول بنا لے, ایک کام ایک کو دینا. جب ایک کام کو مختلف لوگ کرتے ہیں غلطی ہوتی ہے. ایک دن ایک کرے گا تو دوسرے دن دوسرا وہی غلطی دہرائے گا. ایک کو ایکسپرٹ کر دیجیے اور اسی کو اس کام پہ لگا دیں. ہم عموماً قرآن پاک کو صبح میں, شام میں, رات میں, دن میں, رمضان میں, جب بھی موقع ملتا پڑھتے ہیں. کبھی آج تک آپ کو اس میں ایک ہلکا سا جھول نہیں دکھتا. یہ اللہ کی شان ہے. فرمایا یہ ایک ایسی کتاب ہے جو ہم نے آپ پر اس لیے اتاری کہ لوگ اس میں تدبر کریں, اور یہ کتاب برکت والی ہے. بعض اہل علم کہتے ہیں کہ تلاوت کے لحاظ سے مبارک ہے. اس پر عمل کرنا, اسے حکم بنانا اور اسے استنباط کرنا بھی بابرکت ہے. یعنی جس طرح قرآن پاک کی تلاوت سے برکت اترتی ہے نا, تو پھر اس پہ عمل کرنے اور اس کو حکم بنانے سے, یعنی اس کے مطابق زندگی کے فیصلے کرنے اور اس میں سے مسائل کو اخذ کرنے سے بھی برکت ملتی ہے. صالحین میں سے ایک نے کہا کہ مجھے ایک نامعلوم غم اور فکر کا احساس ہوا تو میں نے قرآن شریف لے کر تلاوت شروع کر دی. اللہ کی قسم وہ غم اچانک دور ہو گیا. تکبر کی جگہ اللہ نے مجھے خوشی اور شادمانی عطا فرمائی. بلا شبہ یہ قرآن اس راستے کی رہنمائی کرتا ہے جو سب سے سیدھا, اور اس کے ذریعے اللہ ان کو ہدایت دیتا ہے جو سلامتی کے راستوں پر چلتے اور اللہ کی رضا جوئی چاہتے ہیں. اسی طرح ہم نے آپ کی طرف اپنے حکم سے روح کو اتارا. تو پھر کیا سیکھا؟ اس کتاب کی برکتوں کو زندگی میں لائیں, اور اس پہ تو گواہی دی جا سکتی ہے جتنوں کی بھی چاہیں آپ. جب سے یہ کتاب زندگی میں آئی, اللہ نے لوگوں کو زندگی کی خوبصورتیاں دکھا دی. برکت کتاب ہے. جس شہر میں اس کو مکہ بنا دیا, جو نبی اس کو لے کر آیا اس کو روح الامین کہہ دیا, جس نبی کے سینے اتھر پہ اتری اللہ نے ان کو محمد کہہ دیا صلی اللہ علیہ وسلم. یہ کتاب جہاں رکھی جائے, جہاں پڑھی جائے, جہاں پڑھائی جائے, وہاں کی برکتیں سمٹی نہیں جاتی. اللہ ہمارے گھروں کو کتاب کے نور سے منور رکھے. پھر آپ دیکھیے کہ ایک میپ دیکھیے گا کہ قرآن پاک کی خوبیاں, نور ہے, روشن کتاب ہے, رحمت اور برکت ہے, اجر و ثواب کا ذریعہ ہے, جسمانی اور روحانی امراض کی شفا ہے, قلبی سکون کا ذریعہ ہے, ہدایت اور کامیابی کی ضمانت ہے. تو پھر اس کتاب کو چھوڑ کر یہ سب کیسے ملے گا؟ اور سورۃ نساء 82, افلا یتدبرون القرآن ولو کان من عند غیر اللہ لوجدوا فیہ اختلافا کثیرا. اللہ نہ کرے کہ ہم کبھی اس کتاب سے دور ہوں. آپ نے فرمایا, حدیث لیجئے, اس مومن کی مثال جو قرآن پاک کی تلاوت کرتا ہے سنگترے کی سی ہے, کینو, جس کا مزہ بھی لذیذ ہوتا ہے, جس کی خوشبو بھی بہترین ہوتی ہے. جو مومن قرآن کی تلاوت نہیں کرتا اس کی مثال کھجور کی سی ہے, مزہ تو عمدہ ہے لیکن اس میں خوشبو نہیں ہوتی. اور اس بدکار منافق کی مثال جو قرآن کی تلاوت کرتا ہے ریحانہ کی سی ہے, خوشبو تو اچھی ہوتی لیکن مزہ کڑوا ہے, یعنی عمل نہیں کرتا قرآن پہ. اور اس بدکار کی مثال جو قرآن کی تلاوت بھی نہیں کرتا اندرائن کی سی ہے, جس کا مزہ بھی کڑوا ہوتا ہے اور اس میں کبھی خوشبو نہیں ہوتی. تو کیا پتا چلا کہ قرآن پڑھنے کے ناطے بہترین مثال بنی ہے, سنگترے کی مثال. اللہ تعالیٰ آپ کو مجھے اس قرآن کی خوبیوں سے بھرپور فائدہ اٹھانے والا بنائے. ایک ٹپ اور لے لیتے ہیں, شہرت کی حرص نہ کیجیے. آپ دیکھیے, ایسے لگ رہا نا کھرچ کھرچ کے دماغ سے وہ ساری چیزیں نکالی جا رہی ہیں جو ہمارے لیے غم کا ذریعہ بنتی ہیں. شہرت کی حرص کی قیمت تقدر اور رنج و فکر ہے. یعنی شہرت پانے والے ہمیشہ دکھی اور پریشان اور الجھے ہوئے رہتے ہیں. وہ دل کی صفائی اور سکون اور چین اڑا دیتی ہے. لوگوں کی رسا جوئی کا تکلف کرنا پڑتا ہے. اہل ایمان کی صفت یہ ہے کہ وہ زمین میں تکبر اور فساد نہیں برپا کرتے. ایک شاعر نے کہا کہ نفس کو گمنام کر دینے والا اسے زندہ روحانی بنا دیتا ہے. اس کی راتیں مستربانہ پہلو بدلتے نہیں گزرتی. ہوائیں جب تند و تیز ہوتی ہیں تو اونچے درختوں کو ہی اکھاڑ پھینکتی ہیں. مطلب یہ ہے کہ غم نہ کرو, یعنی اپنے آپ کو مشہور کرنے کے غم میں نہ پریشان ہو. ایک اثر ہے جو ریاکاری کرے گا. اثر کس کو کہتے ہیں؟ معصورہ کا لفظ یاد رکھیے, یعنی یا تو یہ کسی صحابی کا کال ہوتا ہے, یعنی یہ حدیث نہیں ہوتی. جو ریا کرے گا اللہ اس کے ساتھ دکھاوا کرے گا. جو شہرت چاہے گا اسے شہرت ملے گی, یعنی ریا کرنے والے کو دنیا میں شہرت مل جاتی ہے, وہاں نہیں ملے گی. یہ لوگ کون سے دکھاوا کرتے ہیں؟ یراؤن الناس, یہ چاہتے ہیں جو کچھ انہوں نے نہیں کیا اس پر بھی ان کی تعریف ہو. ان لوگوں کی طرح نہ ہو جاؤ جو گھروں سے اکتراہٹ اور دکھاوا کرتے ہوئے نکلے. سورت انفال میں آتا ہے. اور اسی طرح سے شاعر کے بقول, ریاکاری کا لباس پردہ فاش کر دیتا ہے, اگر تم اس سے لپٹو گے تو ننگے ہو جاؤ گے. یعنی ریاکاری کیا ہے؟ میں ایک چھوٹی سی مثال دے دیتی ہوں. جیسے آپ دیکھیے کہ کسی ایگزیبیٹر نے, کوئی آرٹسٹ ہے, اس نے کوئی بہت بڑا آرٹ کی آرٹ ورک ہے اس کے پاس, پہلے چھپاتا ہے. ایون وہ جگہ بھی شیشوں پہ کپڑے اور کاغذ لگا کے چھپا دی جاتی جس کے اندر ڈسپلے ہوگا. جب سب کچھ سج سجا جاتا ہے اور وہ اسٹیج تیار ہے اور وہ ہالس تیار ہیں, تو ایک دم پردہ ہٹا دیا جاتا ہے. مومن ساری زندگی اپنی نیکیوں کو چھپا چھپا کے رکھتا ہے, قیامت کے دن پردہ کھلے گا اور اس کی نیکیاں کھل کر آئیں گی. ہم دنیا میں اپنی نیکیوں کو جب ہوا لگوا دیتے ہیں نا, تو پھلتی پھولتی نہیں ہے. ہمارے بڑے بوڑھے کہتے تھے کہ پکتے چاولوں کو نہ کھولو, ہوا لگ جاتی ہے تو چاول پھولتا نہیں ہے. اور اسی طرح تو ہم تو ابھی کر نہیں پاتے تو فیس بک پہ اور اسنیپ چیٹ میں اور نہ جانے کہاں کہاں اپنے کام اور چیزیں ڈالتے ہیں, کہیں کھانوں کی تصویریں اور کبھی کپڑے اور کبھی رسم و رواج, تاکہ ہم مشہور ہو جائیں. اور یہ کتنا شوق ہے, ہمیں سبسکرائب کیجئے. شہرت, فالوورز کتنے, نہ جانے ان کو کیا فائدہ ہوتا ہے اسے. ہمیں تو ایک ہی خوشی ہے, اللہ کے زیادہ بندے سنیں تو زیادہ کو فائدہ ہو. تو شہرت کی حرص نہیں کرنی, یہ ہے سبق. نقصان کیا ہے؟ رنج اور غم ملے گا, بے سکونی اور بے چینی ہوگی, بناوٹ اور تکلف والی زندگی ہوگی, جھوٹی تعریفیں کرنے والے مل جائیں گے آپ کو, فخر اور تکبر بھی پیدا ہو سکتا ہے, اور دکھاوا اور ریاکاری بھی آنے کا خطرہ ہے. تو اللہ تعالیٰ کے اس حکم پہ نظر رکھیے گا. وَلَا تَكُونُ كَالَّذِينَ خَرَجُوا مِنْ دِيَارِهِمْ بَطَرًا وَرِئَاءَ النَّاسِ, کہ ان لوگوں جیسے رنگ ڈھنگ نہ اختیار کیجیے جو اپنے گھروں سے اتراتے اور لوگوں کو اپنی شان دکھاتے ہوئے نکلے. ہمارے ہاں یہ منظر کب دیکھنے کو ملتا ہے؟ سب کو پتا ہے, جب بارات سج کے جاتی ہے اور اسی طرح کے صاحب کے علاقے. اللہ تعالیٰ سے دعا ہے کہ جو سیکھا اس پہ عمل کی توفیق دے, سب سننے والوں کے دکھوں کو اللہ دور کر دے, غموں کا مداوع کر دے, اور ہم سب کو توفیق دے کہ ہم اس سے بہترین فائدہ اٹھائیں. جزاکم اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.